پھر آگے اللہ کے نبی کے چہرے کا بار بار اوپر اٹھنا، آیت 144، اس کا ٹاپک لکھ لیجئے، نبی بھی اپنی بات منوانے کے لیے اللہ کے حکم کے منتظر ہیں۔ کیسے؟ قد نری تقلب وجهک فی السماء، ہم آپ کے چہرے کو بار بار آسمان کی طرف اٹھتے ہوئے دیکھ رہے ہیں۔ یہاں سے یہ بھی پتہ چلتا ہے کہ اللہ تعالیٰ اوپر ہے۔ اب آپ کو ہم اس قبلے کی طرف متوجہ کریں گے جس سے آپ خوش ہو جائیں۔ آپ اپنا منہ مسجد حرام کی طرف پھیر لیں، آپ جہاں کہیں بھی ہوں اپنا منہ اسی طرف پھیرا کریں۔ اہل کتاب کو اس بات کے اللہ کی طرف سے برحق ہونے کا قطعی علم ہے، اور اللہ تعالیٰ ان اعمال سے غافل نہیں جو وہ کرتے ہیں۔ کیا پتہ چلا کہ اللہ کے نبی نے اپنی مرضی سے حکم نہیں دے دیا کہ اب میں تمہیں کہتا ہوں کہ قبلہ بدل جائے اور ادھر اور ادھر کر دو۔ اصل بات کیا ہے کہ اللہ تعالیٰ یہ چاہتے ہیں کہ ایک بندہ اللہ سے جڑ جائے۔ آپ دیکھیے کہ قرآن پڑھنے کے بعد جہاں اللہ کا مقام سمجھ آتا ہے نا، وہاں نبی کا مقام بھی سمجھ آتا ہے۔ رسول کی حدود کیا ہیں؟ آج بڑے آرام سے ہم کہہ دیتے ہیں کہ اچھا جی، اللہ چاہے اور رسول چاہے، اگر رسول اپنی مرضی سے کچھ کرتے تو اپنے قبلے کو تو خود چینج کر لیتے۔ تو لہٰذا اس سے کیا پتہ چلتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی اس دعا کا، اس خواہش کا اللہ تعالیٰ نے احترام کیا، اور اللہ اس بات سے غافل نہیں ہے جو کوئی بندہ بھی کرتا ہے۔ یاد رکھیے کہ جب بھی آپ اور میں کوئی کام کرنے لگیں، اس کے لیے دو شرائط نوٹ کر لیجئے۔ بار بار قرآن پاک میں آتا ہے، ان الذین آمنوا وعملوا الصالحات، وہ لوگ جو ایمان لائے اور انہوں نے عمل صالح کیے۔ تو عمل صالح کون سا ہوتا ہے؟ اخلاص، یعنی للہیت، اللہ کے لیے کام کا کرنا، اور دوسرا رسول کا طریقہ، اس کی پیروی۔ اور آپ دیکھیے گا کہ اس میں ایک سوال بھی تھا کہ ہماری پہلی نمازوں کا کیا ہوا، تو یہاں نماز کے لیے لفظ ایمان آ گیا، تو مراد نماز ہے۔ کیا پتہ چلا کہ ایک انسان کس طریقے سے اللہ تعالیٰ کے حکم کو مانتا ہے؟ اور اصل بات یہ ہے کہ ایک انسان جتنا زیادہ اللہ تعالیٰ کے حکم پہ چلتا جائے گا، اتنا اللہ کی بات کو سمجھنا آسان ہوگا۔ آگے ہے آیت 145، اس کا ٹاپک لکھ لیجئے، علم آ جانے کے بعد اپنی خواہشات کی پیروی کرنا اپنی جان کو مشکل میں ڈالنا ہے۔ کیسے؟ اللہ سبحانہ تعالیٰ اس میں فرماتے ہیں، وَلَيْنَ تَيْتَ اللَّسِينَ اُوتُ الْكِتَابَ بِكُلِّ آیَا، اور آپ اگر چہلے کتاب کو تمام دلیلیں دے دیں، لیکن وہ آپ کے قبلے کی پیروی نہیں کریں گے، اور نہ آپ ان کے قبلے کو ماننے والے ہیں، نہ آپس میں ایک دوسرے کے قبلے کو ماننے والے ہیں، اور اگر آپ باوجود اس کے کہ آپ کے پاس علم آ چکا ہے، پھر بھی ان کی خواہشوں کے پیچھے لگ جائیں گے، تو بالیقین آپ بھی ظالموں میں سے ہو جائیں گے۔ کیا پتہ چلا کہ جب خواہش پرستی ہوتی ہے تو حق پرستی نہیں ہو سکتی۔ آج بھی بہت سارے لوگوں کا دل چاہتا ہے اللہ کی بات سیکھنے کو، سمجھنے کو، پڑھنے کو، لیکن پڑھنے سے دور رہنے کی وجہ سن کے ماننا پڑے گا۔ تو خواہشوں کو کچلنا ہے۔ اللہ نے آپ کی میری ہر جائز خواہش اس دین کے اندر رکھی ہے۔ پھر اس کے بعد آیت 146، آگے دیکھیے گا، اس کا ٹاپک ہے، حق کو چھپانا بہت بڑا ظلم ہے۔ اللہ تعالیٰ میں حق کو ظاہر کرنے والا بنائے، نہ کہ اس کو چھپانے والا بنائے۔ اور جتنا زیادہ حق ہماری زندگی میں آتا جائے گا، ہم الحق کے ایک پیارے بنتے جائیں گے۔ فرمایا، جنہیں ہم نے کتاب دی وہ تو اسے ایسے پہچانتے ہیں جیسے کوئی اپنے بچوں کو پہچانے، ان کی ایک جماعت حق کو پہچان کر پھر چھپاتی ہے، آپ کے رب کی طرف سے یہ سراسر حق ہے، خبردار آپ شک کرنے والوں میں سے نہ ہو جانا۔ ہر شخص ایک نہ ایک طرف متوجہ ہو رہا ہے، تم اپنی نیکیوں کی طرف دوڑو، جہاں کہیں بھی تم ہوگے اللہ تمہیں لے آئے گا، اور اللہ تعالیٰ ہر چیز پر قادر ہے۔ یہاں دیکھیے فَاسْتَبِقُوا الْخَيْرَاتِ کی بات ہے، کتنی آیتیں ہیں جس میں بار بار قبلہ، قبلے کی تبدیلی، قبلے کی تبدیلی۔ تو یہاں ایک رویہ نوٹ کیجئے جو اس بارے میں انشاءاللہ ہم اپنائیں گے، اور وہ کیا ہے؟ فَاسْتَبِقُوا الْخَيْرَاتِ، بھاگ دوڑ کرو نیکیوں کی طرف۔ ہر انسان اپنے سے پوچھے، میری بھاگ دوڑ کس لیے؟ دیکھیے مولیخ کا لفظ ہے نا جہاں قرآن پاک میں، اس سے مراد ہے وہ چیز جس کے ارد گرد آپ گھومتے ہیں، فوکل پوائنٹ، سینٹر آف اٹریکشن، جس چیز سے محبت ہوتی ہے نا، انسان کا دل دماغ اسی کے ساتھ جڑا ہوتا ہے۔ آپ کو قرآن سے پیار ہے، تھوڑی تھوڑی دیر بعد قرآن پاک اٹھا کر پڑھتے رہیں گے۔ آپ کو سیل فون سے پیار ہے، تھوڑی تھوڑی دیر بعد فون دیکھیں گے۔ آپ کو فیس بک پہ دوسروں کا انتظار ہے، تو ہر ایک کلک کے اوپر آپ کی نظر فون پہ جائے گی۔ ज़रा सा आप और मैं अपने आप को चेक करें कि मेरी ज़िंदगी का फोकल पॉइंट क्या है। बच्चा होता है ना छोटा, यानी न्यू बॉर्न बेबी, तो माँ का सारा इंटरेस्ट, फोकल पॉइंट बच्चा बन जाता है। वो सो भी रहा है तो उसको देख रही है, वो रो भी नहीं रहा तो उसको उठा रही है। कुछ भी नहीं करना उसने, आपको तंग भी नहीं करना, लेकिन ये सोच लेता है इंसान कि मैं इस बच्चे के साथ कुछ कर नहीं सकता। ज़िंदगी में आप इस दीन को अपना फोकल पॉइंट बना लें, लिकुल्लिन विच्छतुन, अपना न्यू बॉर्न बेबी बना लीजिए। हम बात कर रहे हैं आज माओ की, और बात भी कर रहे हैं उम्मते वसत की। कल तक की माएँ, उनकी ज़िंदगी का फोकल पॉइंट बच्चा था। बच्चे की पैदाइश, बच्चे की तरबियत, बच्चे का खाना पीना, उसका ख्याल रखना। माएँ बहुत कुछ कर लेती थी, और 6-7 बच्चे भी होते थे, बड़े आराम से माएँ उनको देख लेती थी। आज की माँ फोकस नहीं है। आज की माँ के लिए लाजमी है कि वो अपने बच्चे को अपनी सबसे कीमती दौलत समझे। देखिए, आप में से कुछ नानियाँ बैठी होंगी, कुछ दादियाँ, और कुछ यंग बच्चियाँ भी होंगी अभी, और फिर बहुत सारी माएँ भी हैं। एक औरत की पूरी ज़िंदगी, अगर आप देखा जाए तो बच्ची से एक लड़की और लड़की से फिर औरत बनने के मरहले क्यों होते हैं कि ये औरत माँ बन सके। अल्लाह ने नस्लों की परवरिश नहीं, तरबियत नहीं, उसकी पैदाइश औरतों के साथ लगा दी। एक नाजुक सी बच्ची किस तरीके से एक छोटे से बच्चे को अपने वजूद में रखकर दुनिया से बाहर ले आती है, एफर्ट के साथ, कोशिश के साथ। जितना एक माँ अपने इस काम को अल्लाह का दिया हुआ एक खूबसूरत काम समझेगी, वो इसको खुशी से करेगी। आज की माँ के पास काम बहुत है। जॉब करती हैं तो जॉब अपनी जगह एक पूरा काम है, हालांकि अल्लाह ने उसको जॉब दी। कोई औरत भी जॉबलेस नहीं होती, और हाउस जॉब करना और घरेलू खातून बनना आज के दौर में कुछ लोगों के लिए शर्मिंदगी का ज़रिया होगा। हमारे असलाफ की माएँ इस पर शर्मिंदा नहीं थी। करना क्या है? अपने आप को मैनेज करके ये सोचिए, बच्चे तो नहीं मुतासिर हो रहे हैं। हाँ, हमें बच्चों का ख्याल कब आता है? जब दीन के लिए घर से निकलते हैं। अब मियाँ कहेंगे बच्चों को छोड़ के जा रही हो, छोटे बच्चे घर में, छोटे पैदाइशी बच्चा जो बोलता भी नहीं, रोता भी नहीं, सोए ही रहता है, उससे शुरू करती है माँ। अब बेबी है और पेट में हो तो फिर और भी जल्दी, अभी पेट में बच्चा, मैं कैसे बैठूँ, मैं कैसे दीन की तरफ आऊँ, मैं कैसे सीखने आऊँ। अब शर्म आ रही है, अब बोझल हो गया, अब वॉमिट हो रही है, अब ये हो रहा है, अब पैदा हो गया, नहीं अब ये शोर करेगा, नहीं अब इसको दूध देना है, अब इसके स्कूल का वक्त आ गया, अब ये स्कूल छोड़ना है, अब इसको लेना है, और अब बड़ा हो गया, अब इसके ये काम, और अब जवान बच्चों को घर छोड़ के आऊँ। याद रखिए, ऐसी माओं से अच्छी नस्ल नहीं निकलेगी, मैं पूरे यकीन से कह सकती हूँ। आज के दौर का एक बहुत बड़ा मसला, हमने माएँ, मदर्स कौन सी विद किड्स को दीन से अलग कर दिया। मस्जिदों में उनको जाने पे पाबंदी के बच्चे शोर करते हैं, तालीमी इदारों में वो नहीं जा सकती कि आपका माहौल ख़राब होता है, तो वो किधर जाएं, कहाँ से सीखेंगी वो। अल्लाह के नबी के दौर की औरतें तो मस्जिद में नमाज के लिए जाती, तो बच्चों को लेकर जाती। तो आपको मुझे करना क्या है? अपना गोल अपने बच्चों को बनाएं, फिर आप जिधर होंगे आपके बच्चे भी उधर ही होंगे। आज की माँ करती क्या है? एक किसी ने क्लिप भेजा, गोद में बच्चा और उसको ऐसे पकड़ा हुआ है जैसे आटे की बोरी पकड़ी जाती है, और दूसरे हाथ में फ़ोन है, और माँ उससे मुसलसल फ़ायदा उठा रही है, और बच्चा गिर रहा है, पड़ रहा है, रो रहा है, किधर है, कहीं उसके मुंह में डाल रही है तो चम्मच कहीं और जा रही है, नजरें कहीं और हैं। याद रखिए, नहीं, अपना बच्चा आप अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का एक उम्मती समझ कर पालेंगी तो फ़ायदा होगा। सवाल कीजिए खुद से, पॉइंट ऑफ एक्शन, मैं फ़रागत में क्या करती हूँ? फ़स्तबिकुल खैरात, मेरी ज़िंदगी में कितना है? आप देखिए कि एक खैर के काम कीजिए, अल्लाह आपसे दो ले लेगा, तो दौड़ लगाना है, नेकियों की तरफ भागिए, अपना अमल तेज़ कीजिए। फ़फ़िर्रु इलल्लाह, फ़स्तबिकुल खैरात, ये है उम्मतों के नसीब को बदलने वाले काम। हम किस तरह भागते हैं? फ़स्तबिकु इलस्सैल, सेल लगती है तो भागते हैं, फ़ोन की बेल बजे ऐसे लगता है कि पता नहीं मिनिस्टर साहब का फ़ोन आ गया। तो अपने आप को फोकस करके इंशाल्लाह इन चीज़ों को लेंगे तो बात समझ आएगी। फिर आगे 150 आयत, इसका टॉपिक भी लिख लीजिए, अल्लाह की खशियत क्या है। کس طریقے سے ایسے کام ہیں؟ یاد رکھیے اللہ تعالیٰ نے جو بات جہاں فرما دی، وَمِنْ حَيْثُ خَرَجْتَ فَوَلِّ وَجْهَكَ شَطْرُ الْمَسْجِدِ الْحَرَامِ، کہ آپ جہاں کہیں سے بھی نکلیں اپنا چہرہ مسجد حرام کی طرف موڑ دیجئے، اور آپ جہاں بھی کہیں ہوں اپنے چہرے کو اس کی طرف پھیر دیجئے، تاکہ لوگوں کو آپ کے خلاف کوئی حجت نہ ملے، ہاں مگر وہ ظالم لوگ، ان سے مت ڈریے اور مجھ سے ڈریے، تاکہ میں اپنی نعمت آپ پر پوری کر دوں، وَلَعَلَّكُمْ تَهْتَدُونَ، اور تاکہ تم ہدایت پا جاؤ۔ کیا پتہ چلتا ہے اس سے کہ انسان کو زندگی میں ہمیشہ اس چیز کی فکر لگ جانی چاہیے کہ کیا میرے دل میں اللہ کی خشیت ہے۔ آپ دیکھیے کہ لوگوں کا خوف دل سے اللہ کی محبت نکال دیتا ہے، لوگوں کا خوف اگر دل سے کم ہوتا جائے تو اللہ کی بات ماننی آسان ہو جاتی ہے۔ اللہ تعالیٰ آپ کو مجھے اس بات کی توفیق دیں کہ لوگوں سے ڈرنے کی بجائے اللہ کا ڈر حاصل کریں۔ معذرت کے ساتھ کہوں گی، آج کی مائیں اپنے بچوں سے اس طرح ڈرتی ہیں جیسے اللہ سے ڈرنے کا حق ہے۔ یہاں کی تو مائیں مار بھی لیتی ہیں نا، آپ باہر اپنے بچوں کو مار نہیں سکتے، انگلی نہیں لگا سکتے۔ بچہ اسکول میں جائے اور اس کے کوئی ایسے ہی نشان ہو، کس بچے کے نشان نہیں ہوتے؟ بچے تو خود آپس میں ہی لڑ بھڑ کے لگا لیتے ہیں، تو کرید کرید کے ٹیچرز پوچھتی ہیں کس نے مارا، ماما نے مارا، بچہ تو کہے گا مارا، پولیس پہنچ جائے گی ماں کو لینے کہ آپ کو جرت کس نے دی کہ آپ اپنے بچے کو ماریں۔ ایسا نہ ہو کہ یہ وقت یہ چیز ہمارے اپنے ملکوں میں بھی آنے لگے، لہٰذا ضرورت ہے اس بات کی کہ اپنے آپ کو ان چیزوں سے دور کیا جائے۔ اور اللہ تعالیٰ نے جو یہ بات کہہ دی کہ سوائے ان لوگوں کے جنہوں نے ان میں سے ظلم کیا، کیا پتہ چلا کہ کبھی کبھی انسان نہ سمجھی میں غلط کام کر دیتا ہے، تو فلا تخشوہم، ان سے مت ڈرو، مجھ سے ڈرو، تاکہ میں تم پر اپنی نعمت پوری کروں۔ یہ نعمت پوری ہونا کیا ہے؟ امت وسط کے تقاضے پورے کرو، ایک خوبصورت نسل تیار کرو، اور تاکہ تم خود بھی راہ راست پالو۔ یاد رکھیے کہ اللہ تعالیٰ نے اپنے نبی کو ہمارے لیے خوبصورت رول ماڈل بنا کر بھیجا ہے، اور اسی کا تذکرہ اب اگلی آیت میں ہے۔ لکھ لیجئے اس کا ٹاپک بھی کہ نبی صلی اللہ علیہ وسلم آپ کے میرے لیے بہترین رول ماڈل، کما ارسلنا فیکم رسولا منکم، جیسے کہ ہم نے تمہارے بیچ میں ایک رسول بھیجا تم ہی میں سے۔ وہ ہماری آیتیں تمہارے سامنے تلاوت کرتے ہیں اور تمہیں پاک کرتے ہیں اور تمہیں کتاب و حکمت اور وہ چیزیں سکھاتے ہیں جس سے تم بے علم تھے۔ یہ ہے ایجنڈا۔ آج نئی نسل کو اگر آپ اللہ والا بنانا چاہتے ہیں تو وہی کام کرنا پڑے گا جو اللہ کے نبی نے کیا تھا۔ ہر ماں کو اپنے اللہ کے نبی کو رول ماڈل سمجھنا ہے، اور ہر استاد کو اپنے اسٹوڈنٹس کو دین کے ساتھ جوڑنے کے لیے نبی صلی اللہ علیہ وسلم کے نقش قدم پہ چلنا ہے۔ ہم دنیا کے چھوٹے چھوٹے استادوں کے پیچھے بھاگتے ہیں، لیکن دنیا کے سب سے بڑے استاد محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا ذکر تھا۔ پھر فرمایا فذکرونی اذکرکم واشکروا لی ولا تکفرون، اس کا ٹاپک لکھیے۔ اللہ کا ذکر اور شکر بہترین عمل ہیں، اور وہ کیسے؟ بس تم مجھے یاد کرو، میں تمہیں یاد کروں گا۔ سوچیے، آپ اس کو عربی میں پڑھتے ہیں تو کیسے؟ اس لیے تم میرا ذکر کرو، میں تمہارا ذکر کروں گا، میری شکر گزاری کرو اور ناشکری سے بچو۔ یہ کیا بات ہے؟ اتنی بڑی ذات، اتنی بڑی ہستی، جو آپ کو مجھے اس بات کا احساس دلاتی ہے کہ اگر تم مجھے یاد کرو گے تو میں تمہیں یاد کروں گا۔ یہ ہے پچھلے پارے کی وہ حدیث جو ہم نے اپنی ایکٹیویٹی شیٹ میں رکھی تھی۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ کسی ایک انسان سے اللہ سبحانہ تعالیٰ کو محبت محسوس ہوتی ہے۔ اللہ تعالیٰ جبرائیل علیہ السلام کو بتاتے ہیں کہ میں فلاں شخص سے محبت کرتا ہوں، تم بھی اسے محبت کرو۔ جبرائیل علیہ السلام بھی اسے محبت کرنے لگتے ہیں، پھر آسمانوں کے فرشتے اور وہاں سے ہوتے ہوتے زمین کے فرشتے بھی اس بندے سے محبت کرنے لگتے ہیں۔ آپ سوچئے، دنیا میں کسی انسان کو محبتیں مل جائیں، یہ کتنی بڑی خوش نصیبی کی بات ہے۔ لوگ تو سب کچھ گنوانے کو تیار ہو جاتے ہیں لیکن ان کو محبت نہیں ملتی۔ بڑے بڑے فیشن شوز کر کے، کپڑے خرید کر، اور کیا کچھ شو بزنس میں لے جا کر لوگوں سے تعریفیں وصول کرنے والے لوگوں کے دلوں میں نہیں رہتے۔ لیکن اگر آپ اللہ کے ذکر کو بلند کریں گے، اللہ کے نام کو آپ بلند کرتے جائیے، اللہ آپ کے نام کو بلند کرے گا۔ اور اگر آپ اپنی ذات کی بڑائی کے لیے، اپنی تعریفوں کے پل باندھنے کے لیے، और अपने आप को मशहूर करवाने के लिए कुछ करेंगे तो याद रखिए इंजाम इससे ऑपोजिट होगा। और ज़रूरत है इस बात की कि हम इस हदीस पे गौर करें। मैं हदीस के अल्फाज दोहरा देती हूँ ताकि आपको मुझे इसका अंदाज़ा हो कि जब हम अल्लाह को याद करते हैं तो अल्लाह हमें कैसे याद करता है। अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु की रिवायत है सही बुखारी में, आपने फरमाया जब अल्लाह ताला किसी बंदे से मोहब्बत करता है तो जिब्राइल अलैहिस्सलाम को आवाज़ देता है कि अल्लाह फ़लां से मोहब्बत करता है, तुम भी इससे मोहब्बत करो। चुनाचे जिब्राइल अलैहिस्सलाम भी इससे मोहब्बत करते हैं, फिर वो आसमान में आवाज़ देते हैं कि अल्लाह फ़लां से मोहब्बत करता है, तुम भी इससे मोहब्बत करो। चुनाचे अहले आसमान भी इससे मोहब्बत करने लगते हैं और इसी तरह रूए ज़मीन में भी इसे मकबूलियत हासिल हो जाती है। दुआ कीजिए कि आप और मैं अल्लाह की मोहब्बतों को हासिल करने वाले बन जाएं। और जब अल्लाह की मोहब्बत आएगी ना तो फिर लबों पे एक ही दुआ होगी, अल्लाहुम्मा जल हुब्बक अहब्बल अशिया, ए अल्लाह बना दे अपनी मोहब्बत को सबसे प्यारी चीज़ मेरे लिए। कैसे? अहब्बल अशिया इलैया वजल खौफ अख़वफ़ल अशिया इलैया, और मेरे लिए अपने खौफ को सबसे ज़्यादा खौफ वाली चीज़ बना दे। वक्त आनी हाजात दुनिया, और मेरी दुनिया की ख्वाहिशों को क़त्अ कर दे यानी मेरी ख्वाहिशें कम हो जाएँ। बिशौक इला लिक़ाइका, इसकी जगह शौक़ लग जाए तेरी मुलाकात का। वइज़ा अक़ररता युना अहले दुनिया मिन दुनियाहुम, और जब दुनिया वाले अपनी आंखें ठंडी करें दुनिया से यानी दुनिया की चीज़ें जमा करें, घर माल चीज़ें कपड़े खाने पीने, फ़ख्र रईनी मिन इबादतिक, तो मेरी आंखों को ठंडा कर दे अपनी इबादत के साथ। जब आपके दिल में अल्लाह की मोहब्बत इस कदर आती है तो फ़ज़कुरूनी अज़कुरकुम वश्कुरूली वला तकफ़ुरून पे अमल करना आसान होता है। कितनी खुशबख्ती है। और अगर हम अल्लाह की याद अल्लाह के ज़िक्र से गाफिल रहे तो याद रखिए कि अल्लाह का तो कुछ नहीं बिगड़ेगा, नुकसान तो फिर हमारा ही होगा इसमें। और फिर उसके बाद आयत 153 टॉपिक लिख लीजिए, मदद तलब करो नमाज और सब्र से। या अय्युहल्लज़ीना आमनुस्तईनु बिस्सब्री वस्सला, ए लोगों जो ईमान लाए हो सब्र और नमाज के ज़रिए से मदद चाहो। अल्लाह ताला सब्र करने वालों का साथ देता है यानी अल्लाह ताला सब्र वालों के साथ है। कैसी बात हो गई, ये कौन सा सब्र है? देखिए पीछे तो कौन सी बातें चल रही थी, राहे हक और उम्मते वसत होना, तो ये सब्र है दीन के तकाज़ों पे अमल करने का। आज की माँ को इस आयत पे गौर करने की ज़रूरत है। आज माएँ कहती हैं बच्चे हाइपर हो गए, बच्चे सुनते नहीं हैं, असल में उनको आप चाहिए। देखिए जो माँ का रिश्ता बच्चे से है ना, आप इसको समझिए। दो बच्चों का तसव्वुर जहन में लाइए, एक बच्चा बेहतरीन क्रेडल किसी ब्रांड की बनी हुई को 20-25 हज़ार रियाल की कह लीजिए, कोई भी करेंसी रख लीजिए, उसमें खूबसूरत सा मैट्रेस, मैचिंग पर्दे, कमरा खूबसूरत, लेकिन माँ पास नहीं है। और एक दूसरा बच्चा है सीधी सादी झल्ली में, मौसम के मुताबिक कपड़े हैं तन पे, लेकिन है अपनी माँ की गोद में। कौन सा बच्चा खुश होगा ज़्यादा? लोग तो कहेंगे खुशकिस्मत वो है जिसको इतनी ब्रांडेड काउच मिली हुई है। उस बच्चे से पूछिए तो उसको सुकून मिलेगा माँ की गोद में। यही है यहाँ बात। अपने बच्चों को कीमती कपड़े लेकर देने की बजाय अपने हाथों से सीकर दीजिए। आप अपने बच्चों को वक्त दीजिए। जो माएँ अपना वक्त जॉब पे गुजारती हैं सिर्फ इसलिए कि बच्चों की ज़रूरतें पूरी करें, उनके बच्चे उनसे खुश नहीं होते। वो बच्चा आप सुन चुके वाक्या कैसे माँ के पीछे पड़ता है कि माँ तुम्हें 1 घंटा काम करने के कितने पैसे मिलते हैं। गुस्से में झलाई हुई माँ चिड़चिड़ करती, बिल आखिर उसको $10 देती है और कहती है कि मुझे $20 मिलते हैं 1 घंटे के। वो बच्चे अपने तकिए के नीचे से $10 का एक नोट निकालता है और वो माँ से जो 10 लिए जमा करके 20 माँ के हाथ में रखता है और कहता है कि मामा कैन आई बाय 1 आवर फ्रॉम यू, क्या माँ मैं तुमसे 1 घंटा ख़रीद सकता हूँ। यानी अगर आप ख़वातीन घर में रहती हैं आप भी खुशकिस्मत हैं, आपके बच्चे भी। और अगर आप जॉब पे जाती हैं और उसके बाद सारा वक्त घर में और आप बहुत अच्छा मैनेज कर रही हैं, आप बहुत खुशकिस्मत हैं। लेकिन अगर शॉपिंग मॉल्स में जाकर घंटों शॉपिंग, पार्लर्स में 6-6 घंटे के फेशियल और क्या कुछ, और इसी तरह की दूसरी एक्टिविटी सोशलाइजिंग के नाम पर रखी और बच्चों को मेट्स के नाम पर डाल दिया, ये नस्ल अछीत परवाद नहीं चढ़ेगी। तो लिहाजा ज़रूरत है इस बात की कि आज माएँ भी सब्र और नमाज से मदद लें। यहाँ कैसे हम इस बात को समझें कि वस्ताइन बिस्सब्री वस्सला। एक माँ है, बच्चा बात तो नहीं मानता, 10 लोग आके बच्चों के सवाल पूछते हैं। मैं उनको कहती हूँ कि अगर आप 2 नफिल पढ़ के जाए नमाज पर खड़ी हो जाए, जाके मांगिए। आज जाकर अपने बच्चों से पूछिए, मैं कैसी माँ हूँ, मैंने तुम्हें कितना वक्त दिया है, क्या मैंने तुम्हारे जज्बाती तकाजे पूरे किए हैं। सिर्फ पेट ही तो नहीं भरना होता कि उनको रोटियाँ ही पका पका कर खिलाते रहें, आज तो वो भी मासियाँ बना देती हैं। नहीं, ज़रूरत इस बात की कि हम अपने बच्चों को भी सब्र सिखाएं। और सब्र का मामला क्या है, अल्लाह के नबी ने फरमाया कि मोमिन का मामला भी अजीब है, इसे खुशी मिलती है तो अल्लाह का शुक्र अदा करता है और तकलीफ़ पहुंचती है तो सब्र करता है, और दोनों ही हालतें इसके लिए खैर की हैं। ये सही मुस्लिम की रिवायत है। एक पलड़े में तकलीफ़ और परेशानी है, दूसरे पलड़े में राहत है या आराम है। हम या तकलीफ़ और परेशानी में होते हैं या राहत और आराम में होते हैं। तकलीफ़ में सब्र कर लीजिए, राहत और आराम में शुक्र कर लीजिए, तो इंशाल्लाह दोनों रास्ते जन्नत में जाते हैं। सवाल करते हैं अपने आप से, क्या जब मुझे खुशी पहुंचती है तो अल्लाह का शुक्र अदा करती हूँ, और तकलीफ़ पहुंचती है तो सब्र करती हूँ। हम तो खुशी पे भी अल्लाह को नाराज़ कर दें और तकलीफ़ में हम डिप्रेशन में चले जाएं, तो फिर न शुक्रपन की हद है और क्या है। लिहाजा अल्लाह ताला अगली आयत में सब्र की बेहतरीन सूरत शहीद हो जाना, यानी जान तक दे देना, उसकी बात करते हैं। तो टॉपिक लिख लीजिए आयत 154 का, अल्लाह की राह में जान देने वाले कभी नहीं मरते। क्यों? क्योंकि वो मकसद ज़िंदा है जिसके लिए उन्होंने अपनी ज़िंदगियां लगा दी। वला तकूलु लिमन युक्तलु फ़ी सबीलिल्लाहि अमवात, और अल्लाह ताला की राह के शहीदों को मुर्दा मत कहो, वो ज़िंदा हैं लेकिन तुम नहीं समझते, और हम किसी न किसी तरह से तुम्हारी आजमाइश ज़रूर करेंगे, दुश्मन के डर से, भूख प्यास से, मालो जान और फलों की कमी से, और इन सब्र करने वालों को खुशखबरी दे दीजिए। मसाइबे खमसा आयत 155 का टॉपिक लिख लीजिए, 5 मुसीबतें तो आएंगी, एक से बचेंगे तो दूसरी पे, दूसरी से तो तीसरी में। एक मौके पे नबी सल्लम बैठे थे कब्रिस्तान में, जनाजा तैयार हो रहा था, और आप उस फालतू वक्त में भी लोगों को सिखाने के इरादे से ज़मीन पे एक चौकटा सा बनाते हैं और उसके बीच में एक सीधी लाइन खींचते हैं, और उसके बाद इर्द गिर्द छोटी छोटी लाइनें खींचते हैं। आपने फरमाया कि जो चौकटा है चकोर, ये एक इंसान की ज़िंदगी की आखिरी हद है, बीच में एक सीधी लाइन जो उसको टच करती है, फरमाया ये इंसान है और ये उसकी मौत है, और बीच में छोटी छोटी टेढ़ी मेढ़ी लाइनें, आपने फरमाया ये इसकी ज़िंदगी में इसको पहुंचने वाली मुसीबतें, एक मुसीबत से निकलता है तो दूसरी मुसीबत आ जाती है। करना क्या है? मुसीबत आने पर या मुसीबत की याद आ जाए, आप यहाँ बैठी हैं, आपको कोई माजी का गम याद आ गया, कोई दुख याद आ गया, कोई फौत हुआ याद आ गया, तो सबसे पहले जो लफ्ज़ ज़ुबान से निकले, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। और जब कभी नापसंदीदा हालात में गिर जाएं, तो पढ़िए अल्हम्दुलिल्लाहि अला कुल्लि हालिन, अल्लाह तेरी तारीफ़ें हैं हर हाल में जिसमें तू रखे, क्योंकि एक बंदे की और औकात ही क्या है। इसीलिए फरमाया जिन्हें जब कोई मुसीबत आती है तो कह दिया करते हैं कि हम तो खुद अल्लाह ताला की मलकियत हैं और हम इसी की तरफ लौटने वाले हैं, इन पर इनके रब की नवाजशें और रहमतें हैं और यही लोग हिदायत याफ्ता हैं। अब सब्र की एक अमली तस्वीर, ये है हमारे इस पारे की रोल मॉडल एक माँ, बीबी हाजरा, जिनको अल्लाह ने आजमाया अपने बच्चे के साथ, और बच्चा भी वो जो बुढ़ापे में पैदा हुआ, कितनी दुआओं से मांगा हुआ वो बच्चा, अल्लाह ताला ने हज़रत इब्राहीम अलैहिस्सलाम को हुक्म दिया कि अपने इस बच्चे को उसकी माँ के साथ दूर छोड़ाओ। मुझे तो हैरत फिर हज़रत इब्राहीम पे ही होती है, लेकिन आज की हैरत हज़रत हाजरा पे है। कैसे है देखिएगा, अल्लाह ताला फरमाते इन्नस सफ़ा वल मरवा मिन शाइरिल्लाह, सफ़र मरवा अल्लाह की निशानियों में से हैं, इसलिए बैतुल्लाह का हज और उम्रा करने वाले पर इनका तवाफ़ कर लेने में कोई भी गुनाह नहीं, اپنی خوشی سے کرنے والوں کا اللہ قدردان ہے اور انہیں خوب جاننے والا ہے۔ جو لوگ ہماری اتاری ہوئی دلیلوں اور ہدایت کو چھپاتے ہیں باوجود اس کے کہ اسے ہم اپنی کتاب میں لوگوں کے لیے بیان کر چکے ہیں۔ حضرت حاجرہ، جن کو حاجر بھی کہتے ہیں، کچھ کتابوں میں حاجر آتا ہے، کہیں حاجرہ، لیکن چونکہ فیمینن سی ہے اور شروع سے سنتے رہتے ہیں تو وہی چیز موجود ہے۔ اپنے لیے یہ بات یاد رکھیے گا، اگر آپ نے میں نے کوئی بڑا کام کرنا ہے تو اس کے لیے بڑی بڑی آزمائشوں کے لیے تیار رہنا پڑے گا۔ اپنے اوپر لیجئے، آپ کے شوہر آپ کو کسی ایسی جگہ پہ لے جائیں جہاں پہ پانی بھی نہیں ملتا، چلیے پانی تو ہے، صاف پانی نہیں ہے، اور آپ کا نیو بورن بیبی آپ کے ساتھ ہے، آپ جانا چاہیں گی؟ ہم تو قرآن سیکھنے نہ آئیں اپنے بچوں کو لے کر کے، وہاں لوگوں کے جراثیم لگ جائیں گے۔ حضرت حاجرہ کو کیوں نہ خیال آیا اس بات کا کہ میرا چھوٹا سا بچہ ہے اور میرا شوہر جو خود کو بہت نیک کہتا ہے، اللہ کا نبی ہے، اور مجھے یہاں کس کے سہارے چھوڑ گیا؟ آج کی کو ویمن رائٹس والی خاتون ہوتی تو حضرت ابراہیم کے خلاف کال کر دیتی۔ ان ہستیوں کے لیے تو یہ کہنا سوچنا بھی عجیب لگ رہا ہے، برا لگ رہا ہے مجھے بھی کہتے ہوئے، آپ کو بھی اچھا نہیں لگ رہا ہوگا، لیکن یہ لوگ ہوتے ہیں جنہوں نے قربانیاں دیں۔ یاد رکھیے، اپنے گھر کے کمفرٹ زون میں رہنے والی مائیں اچھی نسلیں پیدا نہیں کریں گی، پھر ان کی نانیوں اور دادیوں کی دعائیں ان کے حق میں پوری نہیں ہوں گی۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور کی ازواج کو دیکھیے، صحابیات کو دیکھیے، انہوں نے اپنے بچوں کو سخت جان بنایا، گرمی سردی ان کے لیے کوئی بہت بڑی چیز نہیں تھی، ان کو جراثیم نہیں لگتے تھے۔ آج بہت سارے لوگ دین کا کام کرنا چاہتے ہیں لیکن راستے کی رکاوٹ بچے 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 بچے۔ تو ماں کے ساتھ رشتے نبھاتے وقت اس بات کو سمجھ لیجئے کہ جتنا ماں فاستبق الخیرات پہ عمل کرے گی، اتنا اللہ تعالیٰ اس کے بچوں کو تحفے کے طور پر، انعام کے طور پہ اسماعیل علیہ السلام جیسا فرما بردار کر دے گا۔ یہاں ایک اور عمل کی بات نوٹ کیجئے گا کہ حضرت حاجرہ نے اپنے بچے کے ساتھ بہت سارا وقت تنہا گزارا، پھر بھی اسماعیل علیہ السلام کی کتنی خوبصورت تربیت کی۔ آج سنگل مدر ہونے کا نام لے کر، سنگل پیرنٹ کہہ کر خود کو مظلوم سمجھتے ہوئے مائیں کتنا زیادہ ڈیفنسو موڈ میں چلی جاتی ہیں، تو کیا پتہ چلا کہ اللہ کو اس عورت کا صبر اتنا پیارا لگا کہ قیامت تک مردوں کو بھی اس کے قدموں پہ چلا دیا اور صفحہ مروہ کی سعی کو حج تو حج، عمرے کا بھی حصہ بنا دیا۔ آج کے بعد جب بھی اللہ تعالیٰ آپ کو مجھے عمرے یا حج پہ لے جائے، صفحہ مروہ کی سعی کرتے ہوئے آپ نے اس عظیم عورت کو سمجھنا ہے۔ تو آج کی ماں حاجرہ بن جائے، بیٹا خود بہت اسماعیل بنے گا۔ کس مکتب کی کرامت تھی، وہ کہتے ہیں نا کہ سکھائے کس نے اسماعیل کو آداب فرزندی، یہ مکتب کی کرامت تھی یا کسی کا فیضان نظر تھا؟ تو آج اس میں آپ کے میرے لیے عمل یہ ہے کہ آج اپنے بچوں کا نام لے کر خودارہ گھروں میں مت بیٹھیے، دین کے تقاضوں کو پورا کیجئے۔ اور ان بچوں کی تربیت تو بعد کی بات ہے، ابھی تو یہ معصوم پھول ہیں۔ آپ کو دین کی طرف بھاگتا دوڑتا دیکھ کر، عمل کرتا دیکھ کر، یہ خود بخود پہنچ جائیں گے انہی راستوں پہ، جو آپ کریں گے وہی کل یہ کرنے لگیں گے۔ دوسری بات اس آیت سے پتہ چلتی ہے کہ حق بات کا چھپانا جرم عظیم ہے۔ صحیح حدیث میں آتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، جس شخص سے کوئی شرعی مسئلہ پوچھا گیا تو وہ اسے چھپا لے، قیامت کے دن اسے آگ کی لگام پہنائی جائے گی۔ اور حضرت ابو ہریرہ اسی آیت کے بارے میں کہا کرتے تھے کہ اگر یہ آیت قرآن میں نہ ہوتی تو میں کبھی کوئی حدیث بیان نہ کرتا۔ سوال کیجئے خود سے اور مجھے خود سے کرنا چاہیے، کیا میں حق بات تو نہیں چھپاتی؟ میرا خیال ہے آپ سے زیادہ تو مجھے اس پہ عمل کرنا پڑے گا۔ جہاں بھی جائیں لوگ مسائل پوچھتے ہیں، اب بالفرض جس نے مسئلہ پوچھا، اور مسئلہ وہ ہے جس پہ جس سے پوچھا گیا اس کا اپنا عمل نہیں ہے، اس وقت بڑا کڑا امتحان ہے۔ ادھر میں اپنی ہر اس سسٹر بہن کو کہوں گی، خاص طور پہ کہ جو دین سکھاتے ہوئے لوگوں کے سامنے ہوتی ہیں، دیکھیے اس وقت بھی یہ کام ہو رہا ہے لیکن آپ کے سامنے میں ہوں، بہت سارے لوگ پس پردہ موجود ہیں، اپنی اپنی ذمہ داریاں نبھا رہے ہیں۔ کل جس طرح آج آپ مجھے صرف یہاں دیکھ رہے ہیں نا، کل عمل بھی آپ میرا ہی دیکھیں گے۔ کوئی پیچھے کمپیوٹر چلاتا ہے، کوئی ریسیپشن پہ بیٹھتا ہے، بچوں کو دیکھتا ہے، کل وہ اپنی زندگیوں میں کیا کرتے ہیں، شادیوں پہ، بیاہوں پہ، خوشی پہ، غم پہ، لوگوں کو پرواہ نہیں ہوگی۔ जैसे यहाँ वो छुपे में वहाँ भी छुपे, यहाँ घुले मिले तो वहाँ भी घुले मिले, लेकिन ये कुर्सी बहुत ख़तरनाक कुर्सी है। यहाँ वो बैठे कि जिसके अंदर हक बात पे अमल करने का हौसला हो, मुकम्मल तो कोई नहीं हो सकता, लेकिन फिर दीदा दलेरी के साथ गुनाहों को लाइफस्टाइल नहीं बनाना, वरना लोग क्या कहेंगे, फुलां भी तो पढ़ाते हैं ना, वो तो ये करते हैं, आपको पता नहीं क्या है, वो फुलां भी, उन्होंने भी तो घर लिया हुआ है, आपको क्या मसला है। तो यहाँ अगर बैठ के अगर आपने अपने आप को दूसरों की निगाहों में लाना है तो फिर हक बात पे अमल में भी लाइए, फिर चाहे आपके ऊपर तनकीद हो या आपकी तारीफ़ हो, आपको सेंक्शन लगें, बैंस लगें, आपको फाइंस देने पड़ें, आपको अल्लाह के हुक्म को मानना पड़ेगा, क्योंकि आप और मैं फिर अल्लाह के दीन के नुमाइंदे बन जाते हैं।